بسم اللہ الرحمن الرحیم. ناظرین آپ کی خدمت میں سلام عرض کرتا ہوں، خوش آمدید آپ کو کہتا ہوں پروگرام نسیم زندگی میں، اور امید کرتا ہوں آپ لوگ بالکل خیر خیریت سے ہوں، بالکل ٹھیک ٹھاک ہوں گے. سلام عرض کرتا ہوں آپ کی خدمت میں.
وعلیکم السلام خرم، کیسے ہیں؟
اللہ کا شکر بالکل.
میں اپنی محترم ناظرین کی خدمت میں سلام عرض کرتی ہوں، اور پروگرام نسیم زندگی میں آپ سب کو بہت بہت خوش آمدید کہتی ہوں، اور اس امید کے ساتھ اور اس دعا کے ساتھ کہ آپ بالکل خیر خیریت سے ہوں گے.
بالکل، ہفتے کا موضوع ہمارا چل رہا ہے، جیسا کہ ہم نے آپ کو بتایا تھا کہ اس ہفتے میں عالمی دن منایا جا رہا ہے جسمانی طور پہ معذور لوگوں کا، تو اس سلسلے میں ہم نے ہمارے پورے ہفتے کا موضوع رکھا جسمانی طور پہ معذور لوگوں کی مختلف مشکلات مسائل، ان کی کیسے مدد کی جا سکے.
بالکل، 3 دسمبر کو جو ہے یہ دن عالمی طور پہ منایا جا رہا ہے، اور ہمیں کس طرح ان کا ساتھ دینا چاہیے، اور ان کو جو جسمانی معذور افراد ہیں ان کو کس طرح اپنی مدد جو ہے وہ آپ کرنی چاہیے، اور تاکہ وہ اپنے ان کے حوصلے بڑھے اور مختلف فیلڈز میں جو ہیں وہ کام کر سکے.
اسی لیے روباب ہم نے اپنے پروگرام کا اس ہفتے کا آغاز کیا ہی ایک بہت مشہور پروفیسر ہاکنگز، ان کی شخصیت پہ ہم نے روشنی ڈالی سنیچر کے دن، اسی لیے کہ یہ کانسیپٹ بالکل ختم ہو جائے کہ اگر کوئی جسمانی طور پہ معذور ہے وہ کسی سے کم ہے.
بالکل. اور خرم، اگر آپ جانتے ہوں گے، مجھے ان شخص کا نام جو ہے وہ یاد نہیں آ رہا، لیکن وہ غالباً یورپین کنٹریز میں جو ہیں وہ رہتے ہیں، اندھے ہیں لیکن سائیکل چلاتے ہیں.
زبردست.
اور انشاءاللہ میں اسی بارے میں جو ہے جلدی اپنے ناظرین کو بتاؤں گی
انشاءاللہ. بالکل بارہ، تو ناظرین یہ ہمارے ہفتے کا موضوع ہے. آپ لوگ ہمارا ساتھ دیں، وائبر، واٹس ایپ، facebook.com/SUT Morning Show، اور اسکرین پہ آپ ہمارے اسٹوڈیو کے نمبر بھی دیکھ سکتے ہیں، اس پہ بھی آپ کال بھی کر سکتے ہیں، اور کال کر کے اپنا نمبر بھی دے سکتے ہیں، ہم آپ لوگ کال کریں گے.
بالکل، وقت ہوا ہے. جی ہاں، ساتھ مل کر دیکھتے ہیں اور سنتے ہیں مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کا ایک فرمان، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے،
ہمارے ساتھ رہیے گا.
امیر المومنین حضرت علی ابن ابی طالب علیہ السلام کے ارشاد گرامی ہے، دنیا کی طرف دیکھو لیکن گزرنے والے زاہد کی طرح، نہ کہ دل دادا عاشق کی مانے.
جی ناظرین، خوش آمدید آپ کو کہتے ہیں، آپ لوگ ملاحظہ فرما رہے ہیں پروگرام نسیم زندگی جو 7 بجے تہران ٹائم کے مطابق، 8:30 بجے پاکستان ٹائم کے مطابق، اور ہندوستان میں 9 بجے شروع ہوتا ہے. اور انشاءاللہ امید کریں گے کہ آج بھی ایک اچھا سا پروگرام آپ کی خدمت میں پیش کر سکیں جو آپ کے لیے بہت سے آپ کی معلومات میں اضافہ کرے اور آپ کے دن کو اچھا بنا دے
اور مفید بھی ہو آپ کے لیے. جی ہاں خرم، مفید کس طرح ہو سکتا ہے جب ہمارے ساتھ ایک ڈاکٹر صاحب موجود ہوں گے. تو انشاءاللہ کچھ ہی لمحات میں ہمارے ساتھ ڈاکٹر فہیم مقبول موجود ہوں گے، اور بات کریں گے ان دوائیوں کی جب ہمارا گلا خراب ہوتا ہے اور ہم ان کا استعمال کرتے ہیں.
بالکل بالکل، آپ نے صحیح کہا، بہرحال فارمیسی سے ان کا تعلق ہے، تہران میڈیکل یونیورسٹی سے وہ لوگ بہرحال پی ایچ ڈی کی تعلیم حاصل کریں. اس کے علاوہ میرے ساتھ انشاءاللہ ہم لوگ دہلی اسٹوڈیو سے ہمیں جوائن کریں گی ڈاکٹر زہرہ زیدی صاحبہ، اسسٹنٹ پروفیسر ہیں، انشاءاللہ ان سے ہم لوگ ہمارے ہفتے کے موضوع کے سلسلے میں گفتگو کریں گے. تو بہرحال انشاءاللہ ہم نے اپنی کوشش پوری کر لی ہے، اب آپ کی ذمہ داری ہے کہ آپ لوگ ہمارے ساتھ کیسے پروگرام میں شامل ہوتے ہیں، فیس بک کے ذریعے، وائبر، واٹس ایپ کے ذریعے، یا ہمیں کال کرتے ہیں.
بالکل، یا ہمارے ماہرین سے کوئی سوال کرنا چاہیں، یا ہمارے ہفتے کے موضوع کے بارے میں کوئی بات آپ شیئر کرنا چاہیں، ہم ابھی اسی وقت آن لائن ہیں. تو خرم، اب بات کرتے ہیں کچھ جان بنانے کی.
بالکل، ورزش کریں گے
اور ساتھ مل کر دیکھتے ہیں ہمارے پلاٹیز کا حصہ، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے،
ہمارے ساتھ رہیے گا.
بسم اللہ الرحمن الرحیم، صبح بخیر. مجھے امید ہے کہ آپ لوگوں نے جتنی بھی پرانی ورزشیں ہیں وہ اچھی طرح انجام دی ہوں گی اور بہت فٹنس کو محسوس کر رہے ہوں گے اپنی. اور میں ہر پروگرام میں اپنے یہ بات کرتا ہوں کہ آپ ورزش کو اچھی طرح انجام دیں، اور جس طرح میں اسٹیپس کو انجام دے رہا ہوں اسی طرح انجام دیں. ایک نئے اسٹیپس کے ساتھ حاضر ہوں، زمین پہ بیٹھ کے اس اسٹیپ کو انجام دیں گے. دونوں گھٹنے ہمارے موڑے ہونے چاہیے، اور کمر ہماری بالکل ایک سیدھ میں ہونی چاہیے. پیر کو ہم نہ زیادہ کھولیں گے نہ زیادہ بند کریں گے. دونوں ہاتھ پیچھے کی طرف، سینے کو آگے نکال کے अगर कमर की मुश्किल है तो उसी तरह जिस तरह पिछले प्रोग्राम्स में हमने कहा कि दीवार का सहारा ले लें, पेट अंदर की तरफ, सीना बाहर की तरफ निकलाओ और हमारी थोड़ी बिल्कुल सामने की तरफ, ना बहुत ज्यादा ऊपर हो ना बहुत ज्यादा नीचे, बिल्कुल साफ होनी चाहिए, ये एक मुट्ठी का जो फासला है ये होना चाहिए। सांस लेंगे, पेट को अंदर की तरफ खींचेंगे, पैर को हम जो है वो हर स्टेप के साथ, हर पैर को यानी एक एक करके सीधे और उल्टे पैर को ऊपर उठाएंगे। सांस लेंगे, सीधे पैर को ऊपर लेके जाएंगे और सांस छोड़ने के साथ पैर को नीचे रखेंगे। इसी तरह सांस लेके बाएं दाएं उल्टे पैर को ऊपर लेके जाएंगे, फिर सीधे पैर को ऊपर लेके जाएंगे, दोबारा उल्टे पैर को ऊपर लेके गए, यानी हम सांस लेते रहेंगे और सांस छोड़ने के अमल के साथ पैर को ऊपर लेके जाएंगे और नीचे रखेंगे। अब हम अपने पैरों को साफ करेंगे, सीधा रखेंगे और पैर हमारा ये दिक्कत करें कि पैर जो है वो हमारी कमर के मुताबिक खुला हुआ है, ना बहुत ज्यादा बंद है ना बहुत ज्यादा हमने अपने पैरों को खोल के रखा हुआ है। सीधे पैर को हम मोड़ के रखेंगे और उल्टा पैर जो हमारा साफ रखा हुआ जमीन पे, उसके पंजे को अंदर की तरफ मोड़ेंगे और सीधे पैर के पंजे को बाहर की तरफ। सांस लेंगे, उल्टे पैर को ऊपर उठाएंगे, नीचे रखेंगे, दोबारा सांस लेंगे, ऊपर उठाएंगे, दोबारा सांस लेंगे, पैर को नीचे रखेंगे। अब हम अपने पैर को तब्दील करेंगे और अब सीधे पैर के साथ हम इस काम को अंजाम देंगे। दोनों पैरों को मोड़ेंगे, अब हम सीधे पैर को सीधा करेंगे और बिल्कुल उसी तरह जिस तरह हमने उल्टे पैर के साथ ये वर्जिश की थी इसको अंजाम देंगे। और पैर को जो है, अगर माफ कीजिएगा, अगर कमर हमारी जो है वो स्ट्रेट नहीं रह सकती तो फिर हम अपने हाथों को थोड़ा सा पीछे रख के इस काम को अंजाम देंगे। सीधे पैर को हमने उठाया, सांस छोड़ने के साथ पैर को नीचे रखा, दोबारा पैर को साफ किया, सीधा रखा। और रजा जो हमारा दोस्त है, ये जो कमर की प्रॉब्लम जिन लोगों को होती है उनके लिए इस वर्जिश को अंजाम देता है। अगर आपको जो है वो प्रॉब्लम है तो आप इस अंदाज में इस वर्जिश को अंजाम दें। अगर कमर का प्रॉब्लम है तो देखें, सांस लेंगे, थोड़ा सा इस पैर को उठाएंगे, सांस छोड़ने के साथ इस पैर को नीचे रखेंगे। एक बार और मैं इस चीज को जो है वो दोबारा आपको करके दिखाता हूँ। इस वर्जिश को, पैर का पंजा अंदर की तरफ मुड़ा हुआ है और दूसरे पैर का पंजा बाहर की तरफ। सांस लेंगे, पैर को उठाएंगे और सांस छोड़ने के साथ इस पैर को नीचे रखेंगे, पैर को जमीन पे रखेंगे। अब उल्टे पैर के साथ इस वर्जिश को अंजाम देंगे। जिन लोगों को कमर की मुश्किल है वो उस अंदाज से, उस तरीके से अंजाम दें जो हमारे दोस्त रजा अंजाम दे रहा है। दूसरे पैर के साथ इस वर्जिश को अंजाम देंगे। सांस लेके पैर को ऊपर लेके जाएंगे, सांस छोड़ेंगे तो पैर को नीचे रखेंगे। अब उल्टे पैर के साथ इस वर्जिश को करेंगे, पैर को मोड़ेंगे, पंजे को आगे की तरफ, सांस लेंगे, नीचे रखेंगे, फिर पैर को नीचे रखेंगे। बहुत आराम और सुकून से जो है वो जमीन से उठे। मैं उम्मीद करता हूं कि आज के स्टेप्स आपने देखे होंगे, बहुत दिक्कत की हुई इनको देखने में, और इन स्टेप्स के हर नुक्ते को आप रियायत करें, इन पे गौर करें और उसी तरह अंजाम दें जिस तरह मैं अंजाम दे रहा हूँ। रजा जिस तरह अंजाम दे रहा है, कमर दर्द के मरीज जो हैं उनके लिए इन स्टेप्स को अंजाम दें और दिक्कत करें इस चीज़ पे। उम्मीद करता हूँ कि आज का स्टेप भी आपको अच्छा लगा होगा। अगले रोज तक के लिए खुदा हाफिज़।
जी मोहतरम नाज़रीन, एक बार फिर आपको खुश आमदीद कहते हैं प्रोग्राम नसीम जिंदगी में। और अब वक्त हुआ है
जी,
हम चलेंगे कहाँ खुरम?
बिल्कुल, दिल्ली स्टूडियो की तरफ चलेंगे। और जैसे कि मैंने अपने प्यारे नाज़रीन को बताया कि हमारे साथ डॉक्टर ज़ाहरा ज़ैदी साहिबा असिस्टेंट प्रोफेसर हैं, वो हमें दिल्ली स्टूडियो से ज्वाइन कर रही हैं। मेरी अगर आवाज़ उन तक पहुंच रही है तो मैं आपकी खिदमत में बहुत बहुत सलाम अर्ज करता हूँ, शुक्रिया अदा करता हूँ, आपने टाइम निकाला, खुश आमदीद कहता हूँ आपको प्रोग्राम नसीम जिंदगी में। और डॉक्टर साहब, आपसे ये सवाल यहीं पर मैं पूछ लूँ, क्योंकि हमारी आवाज़ वहां पहुंचे में थोड़ा सा डिले होता है, कि माजूर लोग, जिस्मानी तौर पर माजूर लोग, उनकी बहरहाल कैसे उनकी मदद की जा सकती है, कैसे वो अपनी आप मदद कर सकते हैं, कैसे वो अपनी जिंदगी को बेहतर बना सकते हैं?
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. میں ڈاکٹر زہرا دہلی سے آپ سے مخاطب ہوں.
جی شکریہ
اور بہت بہت شکریہ مجھے آپ نے اپنے پروگرام میں انوائٹ کیا.
شکریہ.
دیکھیے معذور اللہ نے انسان کو ہر لحاظ سے جو انسانی شکل انسان کو دی ہے اس کے اندر ہر چیز کو اتنا موضوع رکھا ہے کہ اگر ان چیزوں کے اندر کہیں نہ کسی لیول پر تھوڑی سی بھی کمی ہو جائے تو وہ انسان معذور کہلائے گا.
ٹھیک ہے.
مثلاً اللہ نے انسان کو آنکھ دی ہے, اگر آنکھ پوری طور پر بصارت ہمارے اندر نہیں ہو تو ہم آنکھوں سے کام نہیں لے سکتے اور ہم معذور ہیں.
بالکل صحیح.
اسی طرح جو فزیکل ڈسیبلٹی یعنی انسان کے اندر جو ہماری ہاتھ اور پیر ہیں وہ اللہ نے ہمیں دیے ہیں, اگر ان سے ہم کام نہیں لے پا رہے, ہمارے پراپر ہاتھ پیر نہیں ہیں, تو پھر ہم اس دنیا کے اندر اپنی نارمل ایکٹیویٹیز کو کرنا ہمارے لیے بڑا مشکل ہو جاتا ہے.
بالکل صحیح.
لہٰذا اب ہم کس طرح ان معذور لوگوں کی مدد کریں؟ دیکھیے معذوری انسان کے جسم میں یا تو ہو سکتا ہے کہ وہ بائی برتھ پیدائشی طور پر معذور ہے, اور یہ بھی ہوتا ہے کہ ایک ایج انسان کی ایسی آتی ہے, خاص طور سے اولڈ ایج میں جو بوڑھے لوگ ہوتے ہیں 65 ایئرس کے بعد انسان کسی نہ کسی لیول پر کہیں نہ کسی حد تک معذور ہو جاتا ہے.
بالکل صحیح.
جیسے انسان کی آنکھیں کتنی امپورٹنٹ ہیں ہمارے لیے آنکھیں.
بالکل صحیح.
اور بصارت ایسی ایج میں انسان کی بصارت کم ہو جاتی ہے.
ٹھیک ہے.
اور اسی طرح کانوں کا سننا, ہیئرنگ امپورٹنٹ, کتنی امپورٹنٹ ہے ہمارے لیے.
جی
اولڈ ایج میں ہم یہ دیکھتے ہیں کہ ہیئرنگ بہت زیادہ افیکٹڈ ہو جاتی ہے.
ٹھیک ہے.
اور انسان پراپر ڈھنگ سے سن نہیں پاتا.
ٹھیک ہے.
اسی طرح بہت ساری بیماریاں ایسی ہیں جس کی وجہ سے جو بوڑھے لوگ ہیں, جیسے آسٹیوآرتھرائٹس کی وجہ سے جو چلنا ہے ان کے لیے دوبھر ہو جاتا ہے, باتھ روم میں بیٹھنا, جو ڈیلی ایکٹیویٹیز ہیں ان کی وہ بہت زیادہ متاثر ہو جاتی ہیں.
بالکل.
لہٰذا ایسے وقت میں ان معذور لوگوں کو ہماری بہت زیادہ مدد کی ضرورت ہوتی ہے.
صحیح.
اور کچھ چیزیں تو ہم ان کی مدد اس طرح کر سکتے ہیں کہ جن چیزوں کو ہم ٹھیک کر سکتے ہیں علاج کے ذریعے سے, ان کو ہم علاج کے ذریعے ٹھیک کرنے کی کوشش کریں. جیسے بصارت, اولڈ ایج کے اندر موتیا یا کیٹریکٹ ایک بہت کامن بیماری ہے جس کی وجہ سے جو بصارت ہے وہ انسان کی زائل ہو جاتی ہے.
جی.
اور اس ایج کے اندر انسان دیکھنے سے معذور ہونے لگتا ہے.
بالکل صحیح.
لہٰذا اگر ہم کیٹریکٹ کر سکتے ہیں تو کیٹریکٹ کا آپریشن کر کے ہم ان کی بصارت کو ٹھیک کر سکتے ہیں. یا سننے کی طاقت اگر کم ہو گئی ہے تو اس کو ہم کس طرح ٹھیک کر سکتے ہیں کہ ہیئرنگ ایڈس کا ہیلپ کر کے.
صحیح.
اسی طرح جو چلنے میں ڈسیبلٹی انسان کو ہو جاتی ہے, چلنے پھرنے سے معذور ہو جاتا ہے انسان, تو اس کے لیے ہمارے پاس بہت ساری ہیلپس ہوتی ہیں, ایڈس ہوتے ہیں, ہم ان کو کر سکتے ہیں ایکسرسائز کر کے. اس کے لیے ہم پریونشن بھی کر سکتے ہیں. یہ تو رہا جو بزرگ لوگ ہیں, اولڈ ہیں, ان کے اندر ڈسیبلٹی کا مسئلہ, جس میں انسان جیسے جیسے انسان کی عمر بڑھتی ہے وہ کسی نہ کسی اسٹیج پر آنے کے بعد یقیناً معذور ہو جاتا ہے.
صحیح.
اسی طرح یہ معذوری ہم دیکھتے ہیں کہ بچوں میں بھی معذوری کی دیکھیں مختلف قسمیں ہیں.
بالکل.
فزیکل ڈسیبلٹی یا جسمانی معذوری, WHO کی جو ڈیفینیشن ہے معذوری کی اس کے مطابق انسان کے طبعی افعال.
جی آپ سے گفتگو جاری رکھیں گے, یہاں پر ہم نے مختصر وقفہ لینا ہے. ڈاکٹر صاحبہ گفتگو کی بڑھائیں گے آگے انشاءاللہ. ناظرین گفتگو آپ سن رہے ہیں ڈاکٹر زہرا زیدی کی, دہلی اسٹوڈیو سے ہمیں جوائن کیا ہے, اسسٹنٹ پروفیسر ہیں, گفتگو آگے ان کی بڑھائیں گے. یہاں پر مختصر وقفہ لیتے ہیں, پھر آپ کی خدمت میں حاضر ہوتے ہیں. ہمارے ساتھ رہیے گا. جی ناظرین آپ کو خوش آمدید کہتا ہوں. معذرت کے ساتھ جو نیچے آپ سکرین پہ موضوع دیکھ رہے تھے وہ ہمارے ڈاکٹر فہیم مقبول صاحب کا ہے, لیکن ہمارے کنٹرول روم سے جو ہے اس کو بہرحال غلطی سے ابھی دکھا دیا گیا. ڈاکٹر زہرا زیدی کے ساتھ ہمارا موضوع چل رہا ہے جسمانی طور پہ معذور لوگوں کی کیسے مدد کی جائے. ڈاکٹر صاحبہ ہمیں دہلی سے جوائن کریں. ڈاکٹر صاحبہ ایک بار پھر آپ کا شکریہ ادا کرتا ہوں, آپ نے ہمارے پروگرام کے لیے ٹائم نکالا. ڈاکٹر صاحبہ آپ اقسام کی طرف اشارہ کر رہی تھیں, معذوری کی اقسام جو ہیں.
جی جی میں معذوری کی اقسام آپ کو بتا رہی تھی کہ انسان کے WHO کی جو ڈیفینیشن ہے اس کے مطابق جو انسان ہے اس کی طبعی افعال اگر افیکٹڈ ہو جائیں, مثلا انسان کے اندر اس طرح کی کمزوری آ جائے کہ وہ اپنے طبعی افعال کو روزمرہ کی جو ڈیلی ایکٹیویٹیز ہیں ان کو پراپر ڈھنگ سے نہ انجام دے پائے.
صحیح.
تو وہ بھی معذور ہے.
صحیح.
یا جو 5 سینسری آرگنس ہمارے ہیں جیسے بصارت ہے, سننا ہے، ہیئرنگ ہے، سونگنا ہے
جی،
یا پھر محسوس ذائقے کا محسوس کرنا ہے، جلد کا محسوس کرنا ہے
جی،
یہ تمام سینسری ڈسیبلٹی کے اندر آتی ہیں چیزیں. اسی طرح جسمانی معذوری، جس میں جسمانی معذوری کو پھر ایک بڑا، ایک جسمانی معذوری ایک جنرل ٹرم ہے، اس کو ہم الگ ڈیوائڈ کر سکتے ہیں کہ جسمانی معذوری پھر دو طریقے سے ہو سکتی ہے، کہ یا تو انسان کے اعضاء کے اندر کوئی کمزوری لاحق ہو جائے، یہ کمزوری انسان کو کسی بیماری کے نتیجے میں لاحق ہو سکتی ہے، جیسے فالج کا اثر ہو گیا، لقمے کا اثر ہو گیا، انسان کا کوئی اعضاء بیکار ہو گیا،
ٹھیک ہے،
یا پھر یہ ہو سکتا ہے کہ انسان کا کوئی اعضاء قطع ہو جائے
جی،
مثلا انسان کا پیر کٹ گیا کسی ایکسیڈنٹ کے نتیجے میں، یا ہاتھ کٹ گیا کسی اور ایکسیڈنٹ کے نتیجے میں، انسان کے دونوں پیر کٹ گئے. تو اس طرح ہم دیکھتے ہیں کہ جو مختلف قسمیں جسمانی معذوری کی ہیں، جس میں انسان کے جو طبعی افعال ہیں وہ افیکٹڈ ہو جاتے ہیں،
ٹھیک ہے،
کچھ بیماریوں کے نتیجے میں بھی یہ چیزیں ہو سکتی ہیں. اسی طرح ہم دیکھتے ہیں کہ جو کنجینائٹل اینوملیز، یعنی جو پیدائشی طور پر بھی جو معذوری ہو سکتی ہے، اس پیدائشی معذوری کی پھر تین وجہیں ہم دیکھتے ہیں. کہ دیکھیے، جو پیدائشی معذوری ہوتی ہے اس کے بہت سارے اسباب ہیں، جیسے جو سب سے پہلا سبب ہے جو میٹرنل لائف، جو ولادت سے پہلے کی لائف ہے، جو فیٹل لائف جس کو ہم کہتے ہیں، اس وقت میں بہت ساری چیزیں ایسی ہوتی ہیں جو انسان کی نشوونما پر، اس کی نارمل گروتھ کے اوپر افیکٹڈ ہو جاتی ہیں،
ٹھیک ہے.
اس میں جو ماں ہے، اگر اس کو کسی طرح کا انفیکشن ہو جائے، جیسے میزلز، ممس، روبیلا، ٹاکسوپلازموسس، یہ بہت ساری کنڈیشنز ہیں، یہ اگر ماں کو لاحق ہو جائیں تو اس کا اثر اس کی جنین پر پڑتا ہے، اور جس کے نتیجے میں جو اس کا ڈیولپمنٹ ہے وہ افیکٹڈ ہو جاتا ہے، اور وہ بچہ جب پیدا ہو تو معذور ہو سکتا ہے،
ٹھیک ہے.
یا پھر ہم یہ دیکھتے ہیں کہ دوران پیدائش، بہت ساری چیزیں ایسی ہوتی ہیں جو دوران پیدائش اگر بچے کو کوئی پرابلم آ جائے، جیسے ہائپوکسیا، ہائپوکسیا مینس جس ٹائم ڈلیوری ہو رہی ہوتی ہے اس ٹائم پہ کوئی کمپلیکیشن ایسی ڈیولپ ہو جائے جس کے نتیجے میں بچے کو پیدا ہونے کے بعد برین کے اندر آکسیجن کی کمی ہو جائے،
بالکل ٹھیک،
اس آکسیجن کی کمی کے نتیجے میں سیریبرل پالسی ہم دیکھتے ہیں، جس کے کافی کیسز ہمیں ملتے بھی ہیں، سیریبرل پالسی ڈیولپ ہو جاتی ہے،
ٹھیک ہے،
اور سیریبرل پالسی کے نتیجے میں بچہ کمپلیٹلی ہینڈیکیپ ہو سکتا ہے، برین بھی اس کا ڈیولپ نہیں ہو سکتا، سننے کی طاقت بھی اس کے اندر ختم ہو سکتی ہے، ہاتھ پیر اس کے بیکار ہو سکتے ہیں، بہت زیادہ اسپاسٹیسٹی اس کی باڈی کے اندر ڈیولپ ہو سکتی ہے، جس کی وجہ سے وہ بچہ اپنی نارمل ایکٹیویٹی کے قابل نہیں رہتا،
صحیح.
اس کے بعد ہم دیکھتے ہیں کہ یہ تو تھی دورانی ولادت، جس کی وجہ سے جو بچے کو ہینڈیکیپ بچہ ہو سکتا ہے، معذور ہو سکتا ہے. اسی طرح نیو بورن بیبی، جب پیدائش کے بعد جو بچہ ہوتا ہے، اس میں بھی بہت ساری وجوہات ایسی ہم دیکھتے ہیں کہ جس کی وجہ سے یہ بچہ جو ابھی پیدا ہوا ہے یہ معذور ہو سکتا ہے. اس میں بہت کامن کاز ایک بہت ہے، جانڈس کا ہونا، پیلیا کا ہونا،
ٹھیک ہے.
24 آورس کے بعد ڈلیوری کی اگر کسی بچے کو پیلیا ہو جائے، اور یہ پیلیا کافی زیادہ ہو، تو اس کی وجہ سے جو بچے کا دماغ ہے وہ افیکٹڈ ہو سکتا ہے، اور بچہ معذور ہو سکتا ہے، اس کی سننے کی صلاحیت ختم ہو سکتی ہے، دیکھنے کی صلاحیت ختم ہو سکتی ہے، جسمانی طور پر وہ معذور ہو سکتا ہے. یا پھر بچے کو پیدائش کے بعد کوئی انفیکشن اس طرح کا ہو جائے، اس کو دورے پڑنے لگے، تو وہ بھی ایک بہت بڑا وجہ ہوتی ہے بچے کے معذور ہونے کی.
اچھا ڈاکٹر،
اس طرح ہم دیکھتے ہیں کہ یہ کازز کنجنائٹل ہیں، جس کی وجہ سے بچے
جی ڈاکٹر صاحب، بہرحال آپ نے بہرحال جسمانی طور پہ بتایا، نفسیاتی طور پر ان لوگوں کی کیسی کنڈیشن ہوتی ہے، اور ہم نفسیاتی طور پہ ان کی کیسے مدد کر سکتے ہیں؟
دیکھیے، میں ابھی اسی پر آ رہی تھی کہ جس طرح جسمانی معذوری ایک گروپ ہے، اس کو ہم بڑے بڑے تین گروپس میں ڈیوائیڈ کر سکتے ہیں، کیونکہ معذوری ایک مجموعہ ہے بہت سارے علامات کا،
بالکل،
جس میں ایک ہو گئی جسمانی معذوری، دوسری ہو گئی سینسری معذوری، جس میں آنکھ، ناک، کان اور انسان کا ذائقہ ختم ہو جاتا ہے، یا کسی بیماری کے نتیجے میں اس کے جسم کے اندر حس ختم ہو جاتی ہے، جیسے فالج کے نتیجے میں. اسی طرح معذوری کا ایک بہت بڑا جو ڈویژن ہے یا ایک قسم ہے، وہ ہے دماغی معذوری.
اچھا،
دماغی معذوری کو 2011 تک معذوری کے زمرے کے اندر شامل نہیں کیا گیا تھا، لیکن 2011 سے اس کو اب باقاعدہ طور پہ ایک معذوری کا، ڈسیبلٹی کا ایک پارٹ سمجھا جاتا ہے. اور دماغی معذوری کے اندر بہت ساری چیزیں شامل ہیں، جس میں مینٹل ریٹارڈیشن یا لو آئی کیو لیول سے لے کر और कॉग्निटिव डिसऑर्डर्स जिसको हम जिसकी बहुत अच्छी मिसाल एल्जाइमर्स डिजीज है।
अच्छा,
यानी इस कंडीशन के अंदर जो जब बच्चा पैदा होता है, जो खासतौर से जैसे मैंने अभी बताया आपको कि सेरेब्रल पाल्सी का बच्चा जिसमें बच्चे के अंदर हाइपोक्सिया हो गया, ब्रेन के अंदर ऑक्सीजन की कमी हो गई, उसकी वजह से बच्चा दिमागी तौर पर भी माजूर हो सकता है और जिस्मानी तौर पर भी। तो ऐसे बच्चों को जो दिमागी तौर पर भी माजूर हों, तो उनको अगर हम उनकी मदद हम इस तरह कर सकते हैं कि उनको अगर हम शुरू से स्पेशल ट्रेनिंग दें, उन बच्चों के लिए स्पेशल ट्रेनिंग बहुत ज्यादा जरूरी होती है और उनको हम ट्रेन कर सकते हैं। उनके ट्रेन करने की वजह से जैसे अब नेचुरली वो बच्चा पूरी तरह उसके अंदर समझ नहीं है, तो उसको वो उस बच्चे को हम आम बच्चों से उन्हें अलग हमें रखना होगा, उसका जो नशोनुमा उसकी ट्रेनिंग उसको हमें बिल्कुल अलग तौर पर करनी पड़ेगी।
ठीक है,
क्योंकि वो उन आम बच्चों के साथ कोप अप नहीं कर सकता, उसको हमें हर चीज की ट्रेनिंग देनी होगी, उसको टॉयलेट मैनर्स सिखाने होंगे, उसको खाने पीने का के लिए हमें बहुत ज्यादा मेहनत करनी पड़ेगी। इवन कि ऐसे बच्चे जो है वो पूरे तौर पर अपनी फिजिकल सपोर्ट भी उनके पास नहीं होती, बैठ भी नहीं पाते हैं,
सही है,
सुनने में भी उनको बहुत ज्यादा दिक्कत होती है।
बहुत बहुत शुक्रिया डॉक्टर ज़ारज़मानी, बहुत शुक्रिया।
अगर हम इस माजूरी को बच्चों में शुरू से ही हम पहचान लें उनको और उनको आइडेंटिफाई कर लें, तो आइडेंटिफाई करने के बाद जितनी जल्दी हम इसको आइडेंटिफाई कर सकते हैं उतनी ही जल्दी हम इन बच्चों की ट्रेनिंग शुरू कर सकते हैं। अगर हम इन बच्चों की ट्रेनिंग करेंगे तो इन बच्चों की ट्रेनिंग की वजह से ये होगा कि हम इनको एक नॉर्मल लाइफ तक हम ला सकते हैं, या कम से कम हम इनके लिए इतनी मदद जरूर कर सकते हैं कि हम इनको एक अपनी नॉर्मल एक्टिविटीज फिजिकल एक्टिविटीज करने के काबिल बना सकें।
बहुत बहुत शुक्रिया डॉक्टर ज़ारा ज़मानी। आप डॉक्टर ज़ारा ज़ैदी साहब आपने मुख्तलिफ ज़ावियों से हमारे मौजू जिस्मानी माजूरों के ऊपर रोशनी डाली। बहरहाल उम्मीद करता हूँ हमारे नाज़रीन के लिए मुफीद साबित हुई गुफ्तगू। शुक्रिया अदा करता हूँ आपने हमारे प्रोग्राम के लिए टाइम निकाला। रुबा क्या करें अभी
यहाँ पे हमें लेना एक वक्फा और वक्फे के दौरान हम साथ मिलकर देखते हैं एक क्लिप और उसके बाद आपकी खिदमत में हाजिर होते हैं।
हमारे साथ रहिएगा। जी नाज़रीन आप लोगों की खिदमत में हाजिर हैं आप और तहलील स्टूडियो से हम लोग वापस आ चुके हैं। हमारे मेहमान जो यहाँ पर स्टूडियो में हमारे मौजूद हैं वो आ चुके हैं हमारे साथ, और तो चलेंगे रुबाब मंसूरी की तरफ ताकि रुबाब गुफ्तगू के हिस्से को शुरू कर सकें। जी रुबाब।
बहुत शुक्रिया खुर्रम, आपका बहुत शुक्रिया। जी नाज़रीन डॉक्टर फहीम मकबूल हमारे साथ मौजूद हैं, फार्माकोलॉजी में PhD कर रहे हैं और जिस तरह मैंने आपको बताया बहुत अहम मौजू, गला जब हमारा खराब होता है तो हम किस तरह की दवाइयां लें, उन दवाइयों के असरात हमारे पर किस तरह पड़ रहे, हम इस बारे में उनसे बात करेंगे। अस्सलाम वालेकुम डॉक्टर साहब।
कैसे हैं
आप? अल्हम्दुलिल्लाह। बहुत शुक्रिया तशरीफ ला डॉक्टर साहब। डॉक्टर साहब बहुत अहम मौजू, सर्दियों का मौसम है या फिर ये बोल सकते हैं जो खजा का मौसम है, एलर्जीज मुख्तलिफ होती रहती हैं, एलर्जीज में सर्फ कराई जाती है भाई गला खराब हो गया।
जी बिल्कुल, इसीलिए मैंने इसका इंतखाब किया है क्योंकि आजकल मौसम बदल रहा है तो गले खराब की शिकायत ज्यादा हो रही है, इसका इलाज के लिए मैं
दूसरा बंदा जो दिख रहा है सबका गला खराब है,
तो इसलिए मैंने सोचा की इसके इलाज के बारे में कुछ आज बोला जाए ताकि बेहतर हो के नाज़रीन से।
डॉक्टर साहब एक बंदा है, एक शख्स है, उसका गला खराब है, तो भाई इसकी ट्रीटमेंट क्या है?
जी बहुत इसके एक गला खराब को अगर हम देखें तो इसकी मेडिकली टर्म फ्रेंजाइटिस बोलते हैं या सोर थ्रोट आम लफ्ज इसके लिए इस्तेमाल किया जाता है। तो गला खराब का ट्रीटमेंट जो है, एक तो हम देखते हैं कि कुछ जो बीमारियां हैं उसके लिए हम कहते हैं कि जो परहेज है वो इलाज से बेहतर है। यकीनन इसमें भी परहेज इलाज से बहुत बेहतर है। और जो एक तो हम घर में कुछ टोटके इस्तेमाल करते हैं जो किसी भी बीमारी को रोकने के लिए पहले शुरू किए जाते हैं, मगर इस गले खराब के लिए हमारा एक टोटका भी कह सकते हैं, जबकि मेडिकली जो इसकी हदायत है वो भी यही है कि इसके लिए पहले अदवायत का इस्तेमाल ना किया जाए 4 से 5 दिन।
सही।
फॉर एग्जाम्पल अगर मसाल के तौर पर हम देखते हैं अगर एक मरीज है उसका गला खराब है तो 4 से 5 दिन उसके लिए इलाज क्या है? उसका सबसे पहले इलाज ये है कि वो गर्म पानी जो है उसमें एक कप में आधा चम्मच नमक का डाल के उसकी गार्गलिंग करे, उसकी गरारे करे ताकि, और दूसरा इसका है गर्म पानी में या तो फिर वो शहद डाल के पिए, और तीसरा गर्म पानी में वो लीमू का इस्तेमाल करे, लीमू
शहद
जी क्योंकि इसमें विटामिन सी है। और उसके बाद हमारी जो लजंजीज हैं कुछ आती हैं गले को सूदिंग इफेक्ट देने के लिए गले की खराश में, उसका इस्तेमाल किया जाए, और जो स्टीम है गर्म पानी की वो ली जाए।
ठीक है।
तो ये तो हो गया इब्तदाई जो इलाज
बिल्कुल, जो
तीन
आपने
चार
घर से
दिन में
स्टार्ट करना है
जी,
काम, ठीक है।
अगर तो 3-4 दिन में जो हम देखें ये है, उसके अलावा अगर आपको कुछ दूसरी चीजें इसके साथ हो रही हैं, गला खराब के साथ बुखार
सही
है,
सही,
तो उसमें आप पेन किलर्स लेंगे,
ठीक
जो
है।
ऐसी है दवाइयाँ जो जिस्म के दर्द को खत्म करने में मदद देंगी।
आम अल्फाज में हमारे पास पैनाडोल वगैरह मिलती
जी
हैं, ठीक
बिल्कुल,
है,
वो हम लेंगे। और
सही,
उसके अलावा यानी सिम्टोमेटिक जो निशानियां रुनुमा हो रही हैं उसका इलाज किया जाए साथ साथ। फॉर
ठीक है,
एग्जांपल पट्ठों में दर्द है तो पेन किलर लें, अगर बुखार है तो बुखार की
दवाइयाँ,
दवाइयाँ ली
ठीक
जाएं
है,
जो
ठीक
घर
है,
में होती हैं, जो
सही
ओटीसी ड्रग हैं ओवर द काउंटर होती हैं
जी,
वो हम ले सकते हैं।
ठीक है,
उसके बाद अगर क्योंकि देखा गया कि जो गले का खराबी है वो वायरल बीमारी है,
सही,
उसमें बैक्टीरिया कम अमल में आता है, अगर शिद्दत ज्यादा हो तो बैक्टीरिया अमल में आता है, तो
ठीक है,
सबसे ज्यादा नुकसान इसका ये है कि बैक्टीरिया तो अभी पैदा नहीं हुआ तो हम
सही,
एंटीबायोटिक का इस्तेमाल शुरू कर देते हैं
बिल्कुल,
जो कि उसमें बहुत नुकसानदेह सब साबित हो सकता है।
सही,
तो एंटी ज्यादा जो सोर थ्रोट है वो एंटीवायरल ही होता है स्टार्ट में, तो एंटीवायरल
बिल्कुल,
में कभी भी हम एंटीबायोटिक या एंटीवायरल भी इस्तेमाल ना ही करें। एंटीवायरल का इस्तेमाल शिद्दत की सूरत में किया जाता है,
ठीक है, बिल्कुल,
तो एंटीबायोटिक हरगिज पहले 3-4 दिन इस्तेमाल
इस्तेमाल
ना
नहीं
करें,
करना है, ठीक है,
और एंटीवायरल का इस्तेमाल अगर है शिद्दत तो कर लें।
ठीक है,
और इसके अलावा जो एक अहम बात है कि अगर आपको गले खराब के साथ नज़ला है
ठीक है,
तो हरगिज आप एक जो देखने में आया है कि अगर आपके सर दर्द भी हो रहा है
बिल्कुल,
तो उसमें एस्पिरिन का इस्तेमाल हरगिज ना करें।
एस्प्रिन का, ठीक है,
एस्पिरिन का जो डिस्पिरिन के नाम से ब्रांड आता
बिल्कुल,
है, और चूंकि इसकी वजह यह है कि जो वायरल बीमारियां हैं जो
जी,
वायरस से होती हैं उसमें एस्पिरिन का इस्तेमाल लीवर की इनलार्जमेंट
अच्छा,
और जिगर की साइज
जो
को
बढ़
बड़ा
जाता
करने में,
है, ठीक
उसको
है,
टॉक्सिसिटी करने में बहुत
अच्छा,
नुकसानदेह साबित होता है, और उसके अलावा एनसेफेलोपैथी ब्रेन की जो साइज है उसका भी बढ़ जाता है।
अच्छा
तो एस्पिरिन का इस्तेमाल
नहीं
वायरल
करना,
डिजीज में हरगिज ना करें,
सही, ठीक
अगर
है,
तो दर्द है तो एसिटामिनोफिन का इस्तेमाल करें।
ठीक है
जी एक तो ये अहम बात है।
जी,
दूसरी हम जो अदवायात की तरफ अगर जाएंगे तो
सही है,
उसके लिए हम 4 से 5 दिन हैं लेंगे जिसमें अदवायात इस्तेमाल नहीं कर रहे,
बिल्कुल
फिर उसके बाद हम देखते हैं कि कोई गले की अगर शिद्दत ज्यादा खराब हो
जी,
रही है तो फिर उसके लिए हम डॉक्टर से रजू करेंगे। और सबसे पहले ये देखेंगे कि अब जब हम मरीज हमारे पास आएगा हम देखेंगे
सही
कि क्या उसके गले में बैक्टीरियल इन्फेक्शन है या
सही
तो वायरल
डॉक्टर
इन्फेक्शन
साहब,
है।
आपकी बात के बीच में एक बात मैं यहाँ पूछना चाहूंगी कि कहते हैं कि ये बलगम वाली खांसी है, खुश खांसी, अक्सर ये कॉन्सेप्ट हमारे यहाँ
जी
पाए
जी
जाते हैं,
जी
तो इनकी
बिल्कुल
अदवाइयाँ जो होती हैं, दवाइयाँ जो होती हैं, फर्क करती हैं या ट्रीटमेंट इसका फर्क करता है, किस तरह से
जी,
है
मैं वही आपको बताने लगा हूँ। जो
जी,
एक्सुडेट्स है ये एक सिवियरिटी की शिद्दत की निशानी है, इसको एक्सुडेट बोलते
सही
हैं, जिसमें बलगम या पस है वो इंसान के गले में से निकलेगी,
बिल्कुल
ठीक है। ये बैक्टीरियल इन्फेक्शन की जो सिवियरिटी हो जाती है
जी,
इसके लिए हम वर्ड यूज करते हैं स्ट्रेप्टोकोकस बैक्टीरियल इन्फेक्शन ऑफ
सही,
थ्रोट। तो इसमें गले का जो स्ट्रेप्टोकोकस बैक्टीरिया एक स्पेसिफिक मखसूस क्लास है उसका जो इन्फेक्शन हो जाता है,
ठीक है,
उसके लिए उसके लिए हम ये करते हैं कि सबसे पहले जो एक नॉर्मल है कि गला हम खोलें, हम देखें कि
ठीक
क्या
है,
जुबान उसकी सफेद तो नहीं है,
सही,
अगर जुबान सफेद है तो ये बैक्टीरियल इन्फेक्शन है।
ठीक है
तो अगर गले का जो टॉन्सिलाइट टेस्ट है जो
जी,
उसको देखेंगे तो अगर वो पीछे से सफेद है तो ये बैक्टीरियल इन्फेक्शन है,
सही, ठीक
अगर
है,
वो सफेद नहीं तो ये वायरल इन्फेक्शन है।
डॉक्टर साहब, गुफ्तगू हमारी जारी रहेगी और ये खांसी के बारे में, जो हम बलगम वाली खांसी और खुश खांसी की बात कर रहे हैं और
जी
उसके ट्रीटमेंट के बारे में जारी रहेगी, लेकिन नाजरीन यहाँ हमें चलना है खोरम की तरफ और देखते हैं खोरम हमें कहाँ लेकर चलेंगे। जी खोरम,
बहुत शुक्रिया जी, बिल्कुल मुफीद आपकी बड़ी गुफ्तगू चल रही है डॉक्टर साहब के साथ, क्योंकि सर्दियों का मौसम है और इसमें गला खराब होना, नज़ला होना, गले की खराश, खांसी, ये सारी चीज़ें चलती रहती हैं। तो बहरहाल डॉक्टर साहब यहाँ मौजूद हैं, इंशाल्लाह आपको दवाइयों के बारे में बता रहे हैं। यहाँ पर एक मुख्तसर वक्फा लेंगे और फिर आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिए। जी नाज़रीन, आप लोगों की खिदमत में हाजिर हैं और मैंने जैसे कि आपको बताया है कि हम लोग वाइबर व्हाट्सएप पे आप लोगों की खिदमत में हाजिर होते हैं हमेशा, और यहाँ पर मैं सर बताते चलूँ इमदादुल्ला साहब हमारे साथ मौजूद हैं, मैसेज दे रहे हैं, शुक्रिया अदा करता हूँ। 00919697 से हमें मैसेज आ रहे हैं, 00919906 से और 00923546 से। बहरहाल इंशाल्लाह मैं आपके मैसेजेस पढ़ूंगा और आपके पैगाम भी शेयर करने की कोशिश करेंगे हम लोग प्रोग्राम में। बहुत शुक्रिया, चलेंगे रुबाब की तरफ। जी रुबाब,
और हम आपका और मोहतरम नाजरीन का भी बहुत शुक्रिया जो हमें मैसेज कर रहे हैं, हमारे प्रोग्राम में जो है वो शिरकत कर रहे हैं। डॉक्टर फहीम मकबूल हमारे साथ मौजूद हैं। डॉक्टर साहब, हम बात कर रहे थे खांसी की और उसकी मुख्तलिफ इलाज की, बलगम वाली खांसी और खुश खांसी और उनमें इस्तेमाल होने वाली दवाइयाँ, आप बात कीजिए।
जी बिल्कुल, मैं यही आपको बता रहा था कि अगर तो ये खांसी शिद्दत ज्यादा है, चार
ठीक
पांच
है,
दिन से ज्यादा है और आपके बलगम है तो
सही,
ये यकीनन बैक्टीरियल इन्फेक्शन की निशानी है। तो इसमें हम देखेंगे कि जो बैक्टीरिया इन्फेक्शन है उसमें वाइट है जो सफेद हो जाएगा आपकी जुबान, तो इसमें एंटीबायोटिक्स का ट्रीटमेंट स्टार्ट करेंगे। तो इसमें कुछ क्लासेस हैं, जो सबसे पहले हम पेंसिलिन का इस्तेमाल करते हैं, बीटा लैक्टम ये क्लास है, इसमें बेंजाइल पेंसिलिन है जिसकी डोज डिफरेंट डोजेज हैं, 500 mg की है और 250 mg की है। मगर चूंकि ये बहुत देखने में आया है कि हम घरों में एंटीबायोटिक का इस्तेमाल ज्यादा कर रहे हैं, तो पेंसिलिन का कोई असर नहीं रहा। एशिया में पाकिस्तान, भारत और इस तरह के जो इलाके हैं इसमें तो बिल्कुल ही रेजिस्टेंस पैदा हो चुकी है, पेंसिलिन का इस्तेमाल बिल्कुल नहीं होता। उसके बाद हम दूसरी क्लास है सेफेलोस्पोरिंस की तरफ जाते हैं, जिसमें जो सेफिक टेक्सिम है, सेफिक स्पाइम है, उसकी भी 250 और 500 मिलीग्राम की जो टेबलेट्स अवेलेबल हैं।
सही,
जो के जो सेफेलोस्पोरिंस है उसकी, जो सेफिक टेक्सिम है उसकी 500 mg की सुबह शाम टेबलेट लेना होती है। फिर उसके बाद हम आगे चलेंगे तो मैक्रोलाइड्स है, मैक्रोलाइड्स में जो उसमें जो क्लास में फॉल करती हैं एरिथ्रोमाइसिन है और उसके बाद है एजिथ्रोमाइसिन है, इनकी जो मेडिसिन हैं उसको इस्तेमाल किया जाता है। ये स्टेप बाय स्टेप हम चलते हैं कि अगर इससे जवाब नहीं मिल रहा पेशेंट में
और मरीज की कंडीशन देखते
हुए, हाँ बिल्कुल, मरीज की कंडीशन देखते रहें उसके साथ, तो 500 mg 250 mg और इंट्रावेनियस इंजेक्शंस भी अवेलेबल हैं, जो कि बाजू का दो इंजेक्शंस की जरूरत होती है इन एंटीबायोटिक्स की। और अगर ये बात जरूरी है कि जब ये किसी भी एंटीबायोटिक्स का इस्तेमाल शुरू किया जाए तो यकीनन उसको 10 दिन के लिए इस्तेमाल किया जाए।
अच्छा, हमारे यहाँ ये होता है जैसे गला सही हो गया तो छोड़ दी दवाई,
बिल्कुल
6 दिन में छोड़ दी दवाई,
बिल्कुल ये बिल्कुल नहीं करना। फॉर एग्जाम्पल अगर आपका गला सही हो भी गया है तो एंटीबायोटिक्स का कोर्स है वो पूरा किया जाए। हो सकता है कि वक्ती तौर पे वो सही हो जाए, बाद में कुछ बैक्टीरिया रह जाए और एक माह बाद दो माह बाद फिर आपको बिल्कुल ज्यादा शिद्दत से गला खराब हो, तो आप एक दफा उसको एंटीबायोटिक्स के कोर्स को पूरा करें, 10 से 7 दिन शिद्दत हो, अगर 14 दिन ज्यादा हो तो 21 डेज और भी 21 डेज के लिए, तो उसकी जो शिद्दत की बिना पर उसका हम कोर्स पूरा करेंगे। ठीक है, तो अब एंटीबायोटिक्स के ट्रीटमेंट के साथ साथ हम देख रहे हैं कि अगर मरीज में बुखार भी है तो उसमें हम पेन किलर्स का और एंटीबायोटिक्स का इस्तेमाल करेंगे।
ठीक है,
तो अब हम देख रहे हैं कि जो इसकी कंडीशन अगर बेहतर हो रही है तो उसका जो इस्तेमाल खत्म कर दिया जाए।
सही,
जो इसके नुकसानात की तरफ हम अगर एक मैंने यहाँ पे
जी मैं अपने साथियों से चाहूंगी कि डॉक्टर साहब जो तस्वीर लेकर आए वो डिस्प्ले पर जो है प्लीज आप चला दीजिए। जी डॉक्टर साहब, तस्वीर जब तक आती है अपनी गुफ्तगु जारी रख सकते
तो,
हैं।
बिल्कुल
जी,
तो उसमें ऐसे है कि एंटीबायोटिक्स के नुकसानात की तरफ हम बात करेंगे तो क्या है। सबसे पहले तो मैंने अभी आपको बताया एंटीबायोटिक के रेजिस्टेंस पैदा हो जाती है।
सही,
तो चूंकि बैक्टीरिया ज्यादा स्ट्रांग हो जाता है अगर आप एंटीबायोटिक्स का बिला वजह इस्तेमाल कर रहे हैं, उसकी कोई वजूहत नहीं है कि आपके बैक्टीरियल इन्फेक्शन नहीं है, तो उसमें आपकी बॉडी है जो अगर आपके दोबारा वो गला खराब होगा तो आपको वो उसका फायदा नहीं होगा, तो आपको उसे हाई क्लास इस्तेमाल करना पड़ेगा।
डॉक्टर साहब, आप एंटीबायोटिक्स की बात करें, एक बात मैं यहाँ पूछना चाहूंगी कि अक्सर ही होता है कि बोलते हैं कि एंटीबायोटिक्स 8 घंटे की गैप से, 6 घंटे की गैप से या 12 घंटे की गैप से टाइमिंग्स होती है इनकी।
जी जी बिल्कुल,
बहुत से लोग ऐसे हैं टाइमिंग्स का ख्याल नहीं रखते, मैं चाहूंगी उस बारे में आप थोड़ी सी बता।
बिल्कुल बिल्कुल, ये बहुत अहम बात है इसके लिए। कुछ अदवायात हैं जो ओडी हैं जो 1 दिन के लिए इस्तेमाल करनी है, कुछ बीडी हैं जो 2 दफा दिन में इस्तेमाल करनी है। ये इसकी जो मकदार है कितनी दफा इस्तेमाल करनी है ये उस अदवायात या उस साल्ट या एंटीबायोटिक्स के पे मुनहसर है कि वो बॉडी में जाके कितनी देर में हल हो जाती है।
अच्छा,
और उसकी जो खून में जो मकदार है वो कितनी देर तक
रहती है
ज्यादा रहती है उस पर ये इसका इन्हिसार है। तो दूसरी बात ये है कि फॉर एग्जाम्पल सिवेरिटी पे भी देखा जाता है। फॉर एग्जाम्पल बच्चा है, छोटे बच्चों के सिलसिले में जो गले खराब की अहम बात है उनमें बैक्टीरियल इन्फेक्शन बहुत कम होता है, ना होने के बराबर है, उनमें एंटीबायोटिक्स का हमेशा इस्तेमाल नहीं करते, हरगिज इस्तेमाल नहीं करते जो एंटीबायोटिक्स हैं गले खराब के लिए। तो इसके लिए हम कैटेगरीज हैं डिवाइड की हैं कि ट्रीटमेंट के लिए किस तरफ जाएंगे। फॉर एग्जाम्पल अगर खांसी है उसका हम एक स्कोरिंग की है हमने, एक ब्रिटिश नेशनल फार्मूलरी के मुताबिक है, उसमें ये है कि अगर हम चार पैरामीटर्स को लेते हैं, अगर तो एक्सुडेट है, बलगम है, उसको अगर हम एक पॉइंट देंगे, तो अगर एक खांसी है, उसके अलावा आपके जो गले में दर्द है, उसके अलावा
हर किसी
की मरीज की उम्र है, ये चार पॉइंट्स में से अगर आप में दो पॉइंट्स भी हैं तो यकीनन आपको टेस्ट की तरफ जाना पड़ेगा बैक्टीरिया के।
डॉक्टर साहब, गुफ्तगू हमारी जारी रहेगी, हम टेस्ट वगैरह की तरफ ही बात करेंगे और जो दवाइयां इस्तेमाल करनी है इस बारे में बात करेंगे, लेकिन मोहतरम नाज़रीन यहाँ हमें चलना है खुरम की तरफ, देखते हैं खुरम हमारे लिए क्या लेकर आए। जी खुरम,
बहुत शुक्रिया रुबाब जी। बिल्कुल, गुफ्तगू आप लोगों की जारी रहेगी, बड़ी मुफीद और बड़ी अहम गुफ्तगू चल रही है, क्योंकि दवाइयों के बारे में जानना बहुत जरूरी होता है। यहाँ पर मैं थोड़ा सा आप लोगों का वक्त लूंगा। जिस्मानी तौर पर माजूर लोग जो वायरल पैरालाइज हो जाते हैं, उनके लिए एक डिवाइस है जिसको कहा जाता है सिप एंड पफ, ये इनके मुंह के साथ लग जाती है। आप इसके जरिए कोई काम दुनिया का कर सकते हैं, जैसे कि आप देख रहे हैं कि ये भाईजान जो है हमारे, ये उस डिवाइस के जरिए जो इनके थोड़ी के साथ जुड़ी हुई है, कुछ लोग इसको होंठों से कंट्रोल करते हैं, कुछ लोग नाक से कंट्रोल करते हैं, कुछ लोग जबान से कंट्रोल करते हैं, ये मछली पकड़ रहे हैं। तो कहा जाता है कि इस डिवाइस के जरिए आप कोई भी काम कर सकते हैं, इसको मुख्तलिफ नाम दिए जा रहे हैं, पफ्स ऑफ एयर, यानी हता आप हवा के जरिए मतलब फूंक मारेंगे तो उसके जरिए भी आप इसको कंट्रोल कर सकते हैं, फिर फूंक मारने के जरिए आप इसमें कोड भी सेव कर सकते हैं, कोड के जरिए अगर आप एक खास किस्म के तरीके से फूंक मारेंगे इसके अंदर तो वो एक खास काम करेंगे। तो बारह कहने, अब जैसे आप इस तस्वीर में देख रहे हैं कि ये भाईजान जो है वायरल गन का इस्तेमाल कर रहे हैं इसी डिवाइस के जरिए, इसका नाम है सिप एंड पफ डिवाइस, और लैपटॉप कंप्यूटर किसी भी चीज के साथ इसको आप कनेक्ट कर सकते हैं। कीमत तकरीबन इसकी कहा जाता है कि $1,500 है, थोड़ी सी महंगी है, लेकिन यूएसपी के जरिए ये कनेक्ट हो जाती है और आप इससे कोई भी काम कर सकते हैं, लैपटॉप के साथ, टैबलेट के साथ इसको ज्वाइन कर सकते हैं, और बिल्कुल किसी किस्म की हरकत के साथ, फेस की, जबान की और फूंक मारने के साथ आप कंट्रोल कर सकते हैं बहुत सी चीजों को। दोबारा ये तो सिप एंड पफ डिवाइस जो थी उसके बारे में आपको बताया। यहाँ पर लेंगे छोटा सा वक्फा, फिर आपकी खिदमत हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाजरीन, खुश आमदीद आपको कहते हैं। यहाँ पर मेरे पर एक सवाल आया 0091997 से, और इन्होंने पूछा है कि रुबाब पे वो कह रहे हैं कि पेनिसिलिन का इस्तेमाल पाउडर की हालत में, लोग इंजेक्शन को पाउडर की हालत में मुंह में डाल के उसका इस्तेमाल करते हैं, आईआईटी सही है या नहीं?
तो हम ये जवाब जो है डायरेक्ट डॉक्टर साहब से ही देते हैं। डॉक्टर साहब आप बताइए।
जी, जो पेनिसिलिन का पाउडर इंजेक्शन है उसका जो कॉम्पोजिशन है उसको कभी भी मुंह में नहीं डालना चाहिए, क्योंकि जो कुछ इंजेक्शंस हैं वो अगर सॉल्यूशन की फॉर्म में नहीं आते तो उसके साथ जो डाइल्यूट करने के लिए लिक्विड है वो अलहदा आता है, क्योंकि वो उसके खराब होने का खदशा है। तो जब वो इंजेक्शन इस्तेमाल करते हैं तो उसको उसी वक्त बनाया जाता है और उसके वक्त हल किया जाता है और आईवी ही लिया जाता है। ये पेनिसिलिन को हमेशा जो, अगर पेनिसिलिन की जो टेबलेट्स हैं वो अगर आप आ रही हैं वो आप ओरली ले सकते हैं, ये हरगिज ना लें इसका, क्योंकि इसका तो उसकी जो बनाया गया है पीक वैल्यू उसके ब्लड में ही ज्यादा हो गई, उसको ब्लड में ही लेना चाहिए डायरेक्ट इंजेक्शन के।
डॉक्टर साहब बहुत शुक्रिया, उम्मीद करते हैं हमारे जो मोहतरम जो जिन साहब ने हमें मैसेज किया उनको जवाब मिल गया होगा। और नाजरीन यहाँ हमें चलना है खुरम के पास, देखते हैं खुरम मेरे ख्याल से किसी से बात करना चाह रहे हैं,
कॉलर एक मौजूद है उनसे बात करते हैं और फिर दोबारा आपकी तरफ आएंगे, हम लोग गुफ्तगू आपके साथ जारी रखेंगे। मेरी अगर आवाज आ रही है तो मैं सलाम अर्ज करता हूँ आपकी खिदमत में, आप नाम बताइएगा और कहाँ से कॉल कर रहे हैं।
सलामुअलैकुम, हैदराबाद से बात कर रहा हूँ, मिर्जा मोहम्मद मेहती खुरम भाई।
जी वालेकुम सलाम, बहुत शुक्रिया हैदराबाद से आपने कॉल किया, शुक्रिया अदा करता हूँ प्रोग्राम में आप शामिल हुए। जी मेहती भाई, क्या कहना चाहेंगे आप हमारे प्रोग्राम में?
खुरम साहब आपका प्रोग्राम माशाल्लाह से बहुत ही जबरदस्त है और हर रोज जो है हमें एक नया मैसेज मिलता है,
बहुत शुक्रिया,
और जिंदगी के हवाले से भी मिलता है माशाल्लाह से। और आज बस ये कि नेक्स्ट वीक मैं भी ईरान आ रहा हूँ मशहद मौलाना की ज़ियारत करने के लिए, आप दुआ कीजिएगा।
जी आप भी दुआ कीजिएगा।
छोटा अर्ज ये था कि अगर आप अपने प्रोग्राम में कुछ हमें, यानी ऐसा कि ईरान में मशहूर है नेशापुर का फिरोजा,
जी जी,
इसके बारे में कुछ हिस्ट्री बताए या
सही
और जो चीजें हैं
जी
ईरान की फेमस चीजें हैं उनके बारे में अगर कुछ बताएंगे तो हमें हमारे इल्म में जो है वो इजाफा होगा।
मेरी भाई हम लोग कोशिश कर रहे हैं इसी सिलसिले में, एक रिकॉर्डेड प्रोग्राम हम लोग का तैयार हो रहा है, जैसे वो तैयार होगा मुख्तलिफ जगहों पे जो मुख्तलिफ घूमने फिरने की जगह हैं, ज्यारती जगह हैं, उनकी बारे रिपोर्ट्स हम लोग तैयार करके इंशाल्लाह आप लोगों की खिदमत में पेश जरूर करेंगे। बहुत शुक्रिया अदा करता हूँ मेहदी भाई, आपने कॉल किया हैदराबाद से, बहुत शुक्रिया, हमें आपने याद रखा, बहुत शुक्रिया,
थैंक यू,
बहुत शुक्रिया जी रुबाब।
بہت شکریہ خرم آپ کا بھی اور مہدی صاحب کا بھی بہت شکریہ ادا کرتے ہیں. اور ڈاکٹر صاحب ہمارے پروگرام کا جو ہے وہ گفتگو کا آخری حصہ پہنچ گئے, دو تین منٹ سے زیادہ وقت نہیں ہے, میں چاہوں گی آپ اپنی گفتگو میں کچھ کہنا چاہیں.
جی بالکل, جو ہے میں یہ بات کر رہا تھا ٹریٹمنٹ کے علاج کے بارے میں کہ اس میں چار پوائنٹس دیکھے جاتے ہیں. ایک کھانسی کو دیکھا جاتا ہے گلے خراب میں, ایک ایگزوڈیٹس کو اگر دیکھا جائے, کوئی بلغم تو نہیں ہے, اس کے علاوہ گلے کی درد کو دیکھا جائے, بخار کو, اور چوتھی جو چیز ہے وہ عمر کو دیکھا جاتا ہے جو پیشنٹ مریض کی عمر ہے. تو اگر ان میں سے اگر کوئی بھی جو علامت نہیں ہے تو ہرگز جو بیکٹیریل کا ٹیسٹ ہے وہ کروانے کی ضرورت نہیں ہے, اور جو گھر میں علاج ہے گرارے کرنا یا دوسری تدابیر میں نے آپ کو بتائی ہیں وہ اسے جاری رکھا جائے. دوسری بات, اگر تو اس میں سے ایک بھی پوائنٹ ہے تو اس کے لیے ہم ٹیسٹ کریں گے اور دوسرا ٹریٹمنٹ جو امپیریکل تھراپی ہے وہ اسٹارٹ کر دیں گے, کسی جو گھریلو تدابیر ہیں. اگر تو یہ پوائنٹس دو سے تین ہیں تو اس میں جو اینٹی بایوٹکس کا ٹریٹمنٹ ہے, جو بروڈ اسپیکٹرم اینٹی بایوٹکس ہیں جس میں پینسلین بھی فال کرتی ہے, اس کا ٹریٹمنٹ اسٹارٹ کر دیں گے اور اس کے بعد پیشنٹ کا جو سیمپل ہے وہ بھیج دیں گے.
ٹھیک ہے.
دوسری جو نقصانات کی بات ہے, سب سے پہلے جو میں نے آپ کو بتایا کہ اینٹی بایوٹکس کے جو زیادہ استعمال سے نقصانات ہیں وہ آپ کو گلا آپ کا خشک ہو سکتا ہے, آپ کو نیند کم آئے گی, انسومنیا ہوگا, اس سے پریشانی مت لیجیے. اینٹی بایوٹکس کے استعمال میں آپ کو پانی زیادہ سے زیادہ پیا جائے, گلے خراب میں ویسے بھی زیادہ سے زیادہ پانی پینے کے لیے ریکمینڈ کیا جاتا ہے, اور ٹھنڈا نہ پیا جائے, نارمل پیا جائے.
ٹھیک ہے.
اور جو اہم بات ہے وہ یہ ہے کہ اینٹی بایوٹک کی ریزسٹنٹ کی بات کی ہے کہ ریزسٹنٹ ہو جاتا ہے, تو اگر تو آپ میں خدشہ نہیں ہے کہ بیکٹیریل انفیکشن نہیں ہے تو آپ اینٹی بایوٹک کا استعمال ہرگز نہ کریں.
ٹھیک ہے.
اور اس کے علاوہ ایک اور بات, پوسٹ اینٹی بایوٹک افیکٹس ہیں جو نقصانات ہیں, فار ایگزامپل اگر آپ نے 10 دن کے لیے استعمال کیا ہے تو ہو سکتا ہے کہ اس کے سائڈ افیکٹ ایک ماہ تک آتے رہیں.
اچھا.
تو اس کے لیے پیشنٹ کو پریشان ہونے کی ضرورت نہیں ہے. ایک جو اس کا نقصان ہے, پوسٹ اینٹی جو بروڈ اسپیکٹرم اینٹی بایوٹکس ہوتی ہیں جو ہمارا نارمل فلورا ہے جی آئی ٹی میں جو نظام ہوتے ہیں, جو ایسے مائکرو آرگنیزمز جو ہمارے لیے مفید ہیں وہ بھی تباہ ہو جاتے ہیں.
اچھا.
تو اس لیے بھی ایک بہت بڑا نقصان ہے جس سے ہمارے پیٹ کے میدے کے مسائل پیدا ہو جاتے ہیں, اور عموماً دیکھا جاتا ہے کہ پھر اس میں ہم دہی کا استعمال کرتے ہیں جو پروبایوٹک سے بھرپور ہوتے ہیں تاکہ یہ نارمل فلورا اپنے لیول پہ آ جائے.
صحیح.
تو یہ تو اس کے نقصانات کے بارے میں آپ کو بتایا. تو اور اس کے علاوہ میں نے آپ کو اس کی ڈوزز کے بارے میں بتایا کہ ڈیفرنٹ ڈوزز ہیں, اس
ڈوزز وقت پہ لینی ہے, ٹائم پر دوائی مکمل کرنی ہے. جی ہاں,
اور سب سے اہم بات ہے کہ 4 سے 5 دن پرہیز کریں کسی بھی میڈیسن سے, اور پین کلر لے لیں اگر گلا خراب ہے تو. اگر تو آپ نے پہلے سے اگر آپ کے کوئی الرجی ہے تو اگر آپ کسی ڈاکٹر کے پاس جا رہے ہیں تو اس کو وہ لازمی یہ بتائیں کہ اس اینٹی بایوٹک سے مجھے الرجی ہے. اور ایک جو اس میں نقصان دیکھنے میں رائز سنڈروم, میں نے اس کا پہلے بھی ڈسکس کیا ہے کہ ایسپرین جب آپ لیں گے وائرل میڈیسن میں تو رائز سنڈروم, رائز ڈیزیز پیدا ہونے کے چانسز ہیں. اس میں یہ ہوتا ہے کہ وائرل ڈیزیز میں ایسپرین کے استعمال سے آپ کے لیور کا سائز بڑا ہو جائے گا اور آپ کے دماغ کا سائز بھی بڑا ہو جائے گا, کیونکہ اس کی ٹاکسیسٹی اس صورت میں بڑھ جاتی ہے.
اس لیے
ہاں جی بالکل نقصان. نزلے کے ساتھ گلا خراب ہو تو ہرگز ایسپرین کا بھی استعمال نہ کریں.
ڈاکٹر صاحب بہت بہت شکریہ آپ کا, بہت بہت شکریہ, بہترین طریقے سے آپ نے آج کے موضوع پر جو ہے روشنی ڈالی. ناظرین وقت بالکل ختم ہو گیا, میں چلتی ہوں خورم کی طرف. جی
بہت بہت شکریہ ڈاکٹر فہیم مقبول کا, بہت شکریہ ادا کرتا ہوں, وہ ہمارے اسٹوڈیو میں تشریف لائے. ڈاکٹر زہرا زیدی دہلی اسٹوڈیو سے انہوں نے ہمیں جوائن کیا, ان کا شکریہ ادا کرتا ہوں. کل ہمارے ساتھ ان شاء اللہ ڈاکٹر ظہیر عباس ہوں گے, موضوع رہے گا بیوٹی کلینک. اسلام آباد اسٹوڈیو سے حیدر زمان آئی ٹی کے ایکسپرٹ ہیں, وہ ہمیں جوائن کریں گے, روبوٹک ہاتھ کے بارے میں وہ بات کریں گے معذور لوگوں کے لیے. اپنا بہت بہت خیال رکھیے, کل تک کے لیے مجھے خرم گردیزی اور وبا منصوری کو پروگرام نسیم زندگی سے اجازت دیجیے. خدا حافظ.